असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी त्रिभुवन विश्वविद्यालयले केही दिन अगाडि आफ्नो 63 स्थापना दिवस मनाएको छ। त्रिभुवन विश्वविद्यालयको यो 63 वर्ष यात्रा कस्तो रह्यो? आजका दिनमा त्रिभुवन विश्वविद्यालय कहाँनिर छ? त्रिभुवन विश्वविद्यालयले आफ्नो त्यो गर्विलो इतिहास जीवित राखेको छ या छैन? यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुषाल। भुषालज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
शुरुआतमा विश्वविद्यालयको यो 63 वर्षीय यात्रालाई कसरी व्याख्या गर्नुहुन्छ?
त्रिभुवन विश्वविद्यालय अब 2016 सालमा स्थापना भएको नेपालको पहिलो र पुरानो विश्वविद्यालय भन्न पर्यो। अब विश्वविद्यालयकै इतिहास हेर्दा अब त्रिभुवन विश्वविद्यालयको इतिहास त्यति लामो होइन, अनि हजारौं वर्ष पुराना विश्वविद्यालयहरू पनि संसारमा छन् र पनि स्थापना कालमा देशको उच्च तहको उच्च स्तरको जनशक्ति उत्पादन गर्ने र देशको लागि आवश्यक अनुसन्धानहरू गर्ने उद्देश्यले स्थापना भएको, एउटा रोजगारमूलक जनशक्ति उत्पादन गर्ने उद्देश्य साथ स्थापना भएको थियो र यो लामो इतिहासमा त्रिभुवन विश्वविद्यालय देशका विभिन्न तहका जनशक्तिहरू, विभिन्न क्षेत्रका जनशक्तिहरू उत्पादन गरेको छ र उहाँहरू आफ्नो क्षेत्रमा लागिराख्नु भएको छ। त्यसै गरी नेपाल बाहिर पनि त्रिभुवन विश्वविद्यालयबाट उत्पादित जनशक्तिले आफ्नो देशको पहिचान र आफ्नो पहिचान ख्याति राख्न सफल हुनुभएको छ। त्यसमानीमा विश्वविद्यालयले छोटो अवधिमै आफ्नो पहिचान गरिमा र आफ्नो उद्देश्य पूरा गर्न सफल भएको मान्न सकिन्छ। अब यसले देशमा खास गरिकन हाम्रो नीति निर्माता अहिलेको नेतृत्व भनौँ, राजनैतिक नेतृत्व होस् अथवा प्रशासनिक नेतृत्व, सैनिक नेतृत्व अथवा जुनसुकै क्षेत्रको नेतृत्व तह र त्यसको लागि आवश्यक अन्य जनशक्ति त्रिभुवन विश्वविद्यालयबाटै उत्पादन भएको अधिकांश हामीले पाउँछौँ र अहिले पनि निरन्तर त्यो प्रक्रियामा विश्वविद्यालय निरन्तर खटिरहेको छ। पछिल्लो समय हामीले अब यो जनशक्ति उत्पादन गर्ने कुरालाई मात्रै र विस्तार गर्ने कुरालाई मात्रै ध्यान नदिएर अब अलिकति क्वालिटीयुक्त विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने ध्येयका साथ आएका छौँ।
त्रिभुवन विश्वविद्यालयको विगतको जुन छवि र गरिमा थियो त्यही छवि र गरिमा आजका दिनमा छ
भन्न सकिन्छ। अब कतिपय विश्वविद्यालय निकै ठुलो भयो हुँदा हुँदै सबै क्षेत्रमा विस्तार गर्नुपर्ने, देशभरिका उच्च शिक्षाको जिम्मेवारी विश्वविद्यालयले एक्लै लिनुपर्ने दायित्व भएको कारणले अहिले विश्वविद्यालय निकै ठुलो आकारमा बनेको छ र निकै धेरै किसिमका डिसिप्लिनहरू क्षेत्रहरूमा यसले हात हाल्नु परेको छ र कार्यक्रमहरू सञ्चालन गर्नु परेको हुँदा कतिपय कार्यक्रम पहिलेको गरिमा भन्दा पनि अझ उच्च ओझिलो गरिमाका कार्यक्रमहरू बनेका छन् भने कतिपय कार्यक्रम अब कलेजहरूको अवस्था अलिक कमजोर तुलनात्मक रूपले जुन रूपमा अहिले हुनु पर्थ्यो त्यो नभएको अथवा बराबर हुन नसकेको कुरा चाहिँ स्वीकार्न सकियो।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय स्तरमै जुन संस्थाहरू छन् विश्वविद्यालय को रजिस्ट्रार कार्यालय, रेक्टर कार्यालय या विश्वविद्यालयको भिसी कार्यालय अन्तर्गतका जे जस्ता गतिविधिहरू छन् त्यो गतिविधिहरू छवि र गरिमा अलिकति ओह्रालो लाग्यो भन्ने जुन बाहिर हल्ला छ यसको यथार्थ के हो?
पक्कै पनि पछिल्लो समय हामीले जुन विश्वविद्यालयको हिजोको विरासत बोकेर आएको विश्वविद्यालय हो, पछिल्लो समय केही तालाबन्दी अब अलिकति त्यस्तै किसिमका मागहरू राखेर आफ्ना निहित स्वार्थका लागि विश्वविद्यालयलाई एउटा बन्धक बनाउने कामहरू भए, हामीले त्यो प्रक्रियाहरू क्रियाकलापहरू हुनु हुँदैन र कसैको स्वार्थको लागि विश्वविद्यालय दुरुपयोग भइनु हुँदैन भनेर हामीले कम्प्रोमाइज गर्न नखोजेकै हो। त्यसै कारणले पनि लामो समयसम्म तालाबन्दी रह्यो। पक्कै पनि त्यसले एउटा सानो छवि विषयमा केही विश्वविद्यालयमा त्यस किसिमका गतिविधि मौलाउन लागेका हुन् कि भन्ने देखिएको छ। तर अब त्यसलाई चिर्दै जानुपर्छ। अब बेला बखतमा ठुलो विश्वविद्यालय भएको कारणले केही छिटफुट यस्ता गतिविधिहरू हुन्छन्, तर त्यो अलि लामो भएको हुनाले सर्वसाधारणलाई पनि अलि दिक्क लाग्दो भनेको छ।
63 वर्ष अगाडि विश्वविद्यालय स्थापना गर्दा 63 वर्षको यो यात्रामा सम्म आइपुग्दाखेरि विश्वविद्यालयले आफूलाई समय अनुसार परिमार्जन कति गरेको छ?
पक्कै पनि अब हामीले यहाँ हेर्दा हिजोको विश्वविद्यालय आजको विश्वविद्यालय अथवा भरि हुने कुराहरूमा निरन्तरको परिवर्तन नाप्न अथवा यस्तै किसिमका सानातिना कुराहरूले पनि विश्वविद्यालयको समग्र ओझलाई घटाउने कुरा त हामीले महसुस गर्छौँ। तर विश्व स्तरमै मापन गरिएको ओल्ड युनिभर्सिटी ऱ्याङ्किङमा हामी अहिले पछिल्लो समयमा धेरै तीव्र गतिले अगाडि बढिरहेका छौँ। अरू विश्वविद्यालयहरूलाई पछाडि पार्दै त्रिभुवन विश्वविद्यालय अगाडि बढेको छ। अहिले पनि ओल्ड एसिया ऱ्याङ्किङ युनिभर्सिटी ऱ्याङ्किङमा त्रिभुवन विश्वविद्यालय पहिले 250-300 ऱ्याङ्कमा थियो र अहिले यसै वर्ष फेरि त्यसलाई 50 विश्वविद्यालयलाई उछिनेर 200-250 ऱ्याङ्कमा आएको छ। त्यो वास्तवमा इन्डिपेन्डेन्ट ऱ्याङ्किङ थियो। हामीले यहाँ बसेको मूल्याङ्कन भन्दा नि संसारले गरेको बाह्य स्तरमा गरिएको अरू विश्वविद्यालयसँग गरिएको मूल्याङ्कनको आधार थियो। त्यसले गर्दा विश्वविद्यालय खस्केको छ भन्न मिल्दैन। जुन रफ्तारमा जुन आशाका साथ हामीले गर्न खोजेका छौँ त्यो चाहिँ अब नहुन सक्छ।
मैले अझ यहाँनिर अझ प्रश्न के हुन चाहे भने विश्वविद्यालयले आफूलाई प्राविधिक रूपमा त्यो अनुसन्धानका क्रममा या अन्य गतिविधिहरूका विषयमा आफूले आफैलाई कति परिमार्जन गरेको छ विश्वविद्यालयले मैले जान्न चाहेको।
हवस्, अत्यन्तै महत्त्वपूर्ण क्वेसन राख्नुभयो। हामी विगतका दिनहरूमा त्रिभुवन विश्वविद्यालय एउटै मात्र विश्वविद्यालय भएको कारणले लामो समयसम्म देशका कुना कुनासम्म उच्च शिक्षा पुर्याउनु पर्ने दायित्व भयो। त्यो हिसाबले विश्वविद्यालय पठन पाठनका क्रियाकलापलाई विस्तार गर्ने र देशका कुना कुनामा पुग्न पर्ने दायित्वतर्फ बढी केन्द्रित भयो। अध्ययन अनुसन्धानका पाटाहरू अनुसन्धान खास गरी अनुसन्धानका पाटाहरू अलिक पछि परे। 4 रिसर्च सेन्टरमा थिए। ती सेन्टरहरूमा पनि खासै पछिल्लो समय हिजो जुन गरिमा थियो त्यो अनुसार जान नसकेको कारणले हामीले पछिल्लो समय के रियलाइज गर्यौँ भने अब विश्वविद्यालय अनुसन्धानमुखी हुनुपर्छ। त्यस हुनाले अब त्रिभुवन विश्वविद्यालय विस्तारको क्रमलाई रोकेर अब विस्तार गर्नुपर्ने आवश्यकता पुरा गर्न अन्य विश्वविद्यालयहरू आएका छन्। अब विश्वविद्यालयले क्वालिटीको र रिसर्चको लिडरसिप लिनुपर्छ भनेर हामी अहिले पछिल्लो समय विगत 2-3 यता अत्यन्तै रिसर्चमा फोकस गरिरहेका छौँ। अब सरकारसँग पनि हामीले अनुरोध गरेका छौँ रिसर्च फन्ड विश्वविद्यालयलाई आवश्यक पर्छ र विश्वविद्यालयलाई नै सरकारले गर्नुपर्ने सम्पूर्ण अनुसन्धानको थलो बनाइयोस् भनेर माग राखेका छौँ, लबी पनि गरेका छौँ। अहिले सरकारले त्यो किसिमको कामहरू केही सपोर्टहरू पनि गरेको छ।
विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरू या सम्बन्धन प्राप्त अझ विशेष गरी सामुदायिक क्याम्पसहरू जो विश्वविद्यालय अन्तर्गत रहेका छन् ती क्याम्पसमा हिजोका दिनमा केही विद्यार्थीको संख्या थियो। आज विस्तारै ती क्याम्पसहरूमा विद्यार्थीको संख्या घट्दै आइरहेको छ, विद्यार्थीको संख्या अत्यन्तै न्यून रहेको छ। त्यो अवस्थामा ती क्याम्पसहरू केहीलाई मर्ज गर्नुपर्ने र केहीलाई बन्द गर्नुपर्ने स्थिति आएको छैन?
अब हामीले त्यो कुरो पनि अब विश्वविद्यालय समग्रमा विद्यार्थीहरूको संख्या घटेको छैन। कुनै कुनै वर्ष सोभियो चुनाव सुनाव हुने वर्षमा अलिकति कता कता विद्यार्थीहरूको संख्या वार्ता आउँछ, नत्र इन नर्मल केसमा विश्वविद्यालयमा विद्यार्थी घटेको छैन। अझै पनि 11 विश्वविद्यालय थप खोल्दा पनि त्रिभुवन विश्वविद्यालयमै विद्यार्थीहरूको चाप बढिरहेको छ। अब तपाईँले भने जस्तै कुनै क्याम्पसमा घटेको छ र अर्को कुनै क्याम्पसमा फेरि बढेको छ त्यो रफ्तार, त्यसले गर्दा समग्र विश्वविद्यालयमा त्यो अवस्था छैन। जुन क्याम्पसले आफूलाई स्थापित गर्न सके, विश्वास दिलाउन सके, क्वालिटी पठन पाठन हुन्छ भन्ने विश्वास दिलाउन सकेका छन् ती क्याम्पसहरूमा विद्यार्थी संख्या बढ्दै गएको छ। अब कतिपयले गाउँघरमा हिजो एउटा उत्साहका साथ खोलियो तर त्यो रफ्तार कायम गर्न नसकेको कारणले कुनै क्याम्पसहरूले जुन क्वालिटी दिन सकेनन् ती क्याम्पसहरूमा दूर दराजका क्याम्पसहरूमा विद्यार्थी संख्याहरू घटेको छ तुलनात्मक रूपले। त्यस हुनाले अहिले हामीले के सोचेका छौँ भने अब यी क्याम्पस कलेजहरू हिजो जुन बाटा बाटै बाँड्दै हिँडियो, कतिपय अवस्थामा विश्वविद्यालय समुदायले मागेको ठाउँमा धेरै आकलन नगरिकन समुदायले माग्यो दिउँ भनेर दिइयो विश्वविद्यालयले, अब ती कलेजहरूमा विद्यार्थीहरूको संख्या नभएको कलेजहरू चल्न नसकेको कुरालाई मध्यनजर गरेर अहिले हामीले सम्पूर्ण कलेजहरूलाई नवीकरणको प्रक्रियामा राखेका छौँ। सायद हामी यो महिनाभरिमा त्यो अभियान सम्पन्न गर्छौँ र कुन कलेजको अवस्था के र कसरी जाने सञ्चालन गर्न सक्ने नवीकरण गर्न आउने वा नआउने कुराहरूलाई हामीले एटेन्ड गरिसकेपछि कुन कलेजलाई के सपोर्ट गर्नुपर्ने अथवा को अवस्थामा छ, मर्जरको लागि पनि हामीले अहिले प्रोत्साहन गरिरहेका छौँ, त्यो अवस्थामा हामी गइरहेका छौँ।
विश्वविद्यालयको जुन सेवा आयोग छ नि, त्यो सेवा आयोगको विषयमा तपाईँ कति जानकार हुनुहुन्छ?
अब नजिकै भएको हुनाले जानकार हुने भयो, हामीलाई धेरै सबै त थाहा हुन्छ आन्तरिक कुराहरू, तर बाहिरी कुरा त जानकार हुन्छ।
होइन, मैले भन्नु खोजेको तपाईँहरू भित्र आन्तरिक कुराहरू भन्नै नमिल्ने कुराहरू भन्नुहोस् भने होइन, तर विश्वविद्यालयको जुन सेवा आयोग छ त्यो सेवा आयोग चाहिँ कामै नगर्ने निकम्मा भइसक्यो भन्ने बाहिर हल्ला छ?
विगतमा सेवा आयोगमा केही बदमासी नै भयो भनौँ, अब त्यसलाई रोक्नको लागि फेरि नयाँ सिराबाट अलि इन्डिपेन्डेन्ट हिसाबले सेवा आयोगले केही जाँचहरू लिन खोजेको थियो, परिमार्जन गर्न खोजेको थियो आफूलाई, तर त्यो परिमार्जन गर्ने कुरामा कहीँ कतै समीक्षा गर्नुपर्ने अवस्था देखिएको छ, किनभने आफैले उत्पादन गरेका विद्यार्थीहरू आफैलाई चाहिँदा पास हुन नसक्ने भनेको अर्थ विश्वविद्यालय र सेवा आयोगको बिचमा कहीँ धरातल यथार्थ धरातल बुझ्न सकिएन कि भन्ने कुराहरू छ, र त्यो हामी समीक्षाकै छ।
अझ यसलाई अझ यसरी भनौँ भूषालज्यू, त्रिभुवन विश्वविद्यालयको जुन सेवा आयोगले लिएका परीक्षाबाट निकाल्नुपर्ने जुन नतिजा हो, ती नतिजाहरू कति वर्षदेखि अड्किरहेका छन् त्यो जानकार छ कि छैन भनेर जान्न चाहेको
हो? नतिजाहरू पनि सेवा आयोगमा कहिले मुद्दा पर्ने, कहिले के गर्ने, यो ठुलो विश्वविद्यालय भएको कारणले स्टेक होल्डरहरू धेरै हुन्छन्, सबैलाई चित्त बुझाउन विश्वविद्यालयले सक्दैन, धेरैलाई चित्त बुझाउने क्रममा एक दुईजना छुट्ने कुरो हुँदो रहेछ, अनि उनीहरूले मुद्दा हाल्ने, अनि अब यो अदालतमा गइसकेपछि विश्वविद्यालय अड्किएर बस्ने एउटा कारण त्यो पनि छ। अर्को आफै भित्र पनि जोर जब्तीका जुन हिजोका गतिविधि थिए त्यसलाई तिर्न खोज्दा केही समस्याहरू विश्वविद्यालयले सेवा आयोगले पनि झेलिरहेको छ, र पछिल्लो समय खास गरी नै केही रिजल्टहरू हामीले आशा गरे जसरी आउन सकेनन्, र केही परीक्षाहरू अदालतमा मुद्दाको कारणले अड्किएर बसेका छन्, त्यसलाई अब क्रमशः करेक्सन गर्दै जानुपर्नेछ। विश्वविद्यालयमा यी विविध समस्याहरू छन् तपाईँले भने जस्तै, त्यसलाई तिर्दै जानुपर्ने हो।
सेवा आयोगको कामलाई अझ चुस्त दुरुस्त बनाउनका निम्ति तपाईँहरूले कति पहल गर्नुभयो त्यसो भए?
पहल सेवा आयोगलाई हामीले वास्तवमा पदाधिकारी अथवा यसो प्रशासनिक हिसाबले कुनै किसिमको हस्तक्षेप गर्न मिल्दैन, उहाँहरूले आवश्यक परेको जनशक्ति मागेको अथवा के सहयोग माग्नु भएको छ त्यो उपलब्ध गराउने दायित्व हामीहरूको हुन्छ, उहाँहरूको आन्तरिक प्रोसेस प्रक्रियामा विश्वविद्यालय आफै पस्दैन।
विश्वविद्यालयको एउटा संवेदनशील निकाय परीक्षा नियन्त्रण कार्यालय पनि हो होइन, परीक्षा नियन्त्रण कार्यालयका विषयमा तपाईँ कति जानकार?
परीक्षा नियन्त्रण कार्यालय खास गरी अब रिजल्टहरू अलिकति ढिलो भएको भन्ने कुराहरू आएको छ, परीक्षा लिने क्रममा अत्यन्तै अहिलेसम्म चुस्त दुरुस्तै थियो बलको, खास गरी परीक्षा नियन्त्रण कार्यालय रिजल्टमा अलिकति विद्यार्थी चाहेअनुसार ठुलो संख्याको रिजल्टहरू भएको हुनाले व्यवस्थित गर्न नसकेको, र यो कोभिडको बेलामा फेरि विद्यार्थीका जाँच जुनसुकै अवस्थामा विद्यार्थी जहाँ भए पनि लिइदिनु भनेको कारणले उहाँ त केही तालमेल विद्यार्थीलाई सहुलियत दिँदा आफू अलमलमा परिराख्नु भएको छ, त्यो व्यवस्थापन गर्न केही कठिनाइ भएको छ।
परीक्षा नियन्त्रण कार्यालयका सम्बन्धित व्यक्तिहरूसँग मैले बुझ्दाखेरि परीक्षाको यो प्रक्रिया किन ढिलो भइरहेको छ भनेर जान्न चाहँदा उहाँहरूले के भन्नुहुन्थ्यो भने, हामीसँग आवश्यक मात्रामा जनशक्ति नै छैनन् भन्नुहुन्थ्यो, त्यो जनशक्ति उपलब्ध गराउने काम त तपाईँहरूको होइन?
आवश्यक मात्रामा जनशक्ति नभएको पनि होइन, भएको के छ मैले बुझे अनुसार भने त्यहाँ जुन पुरानो जनशक्ति थियो, एउटा ट्रेन्ड जनशक्ति, एउटा स्पिडमा हिजोदेखि काम गरिरहेको जनशक्ति थियो, त्यो जनशक्ति रिटायर भयो, नयाँ जनशक्तिले त्यही स्पिडमा त्यसैलाई हुबहु ट्याकल गर्न सकेन, त्यो उनीहरू लगभग त्यो ट्रान्जिसनल फेजमै हुनुहुन्छ, त्यहाँको एउटा ठुलो जनशक्ति बाहिरी हो अहिले रिटायर भएर गयो, अर्को गएको जनशक्तिले त्यो किसिमको स्पिड क्याच गर्न नसकेको मैले बुझिरहेको छु, कर्मशः उहाँहरू त्यो प्रयासमा हुनुहुन्छ।
विश्वविद्यालयको यो परीक्षा नियन्त्रण कार्यालयको यो ढिलासुस्ती कहिलेसम्म हट्छ?
अब यसलाई ढिलासुस्ती, अब ठुलो विश्वविद्यालय भयो अरूमा ढिलासुस्ती भन्दा नि परीक्षाको रिजल्टमा अलिकति ढिलासुस्ती छ, हाम्रा थोरै विद्यार्थी हुँदा अप्नाइएका प्रक्रियाहरू अब त्यसै गरी नै गरिराख्नु पर्ने, सबै कपीहरू काठमाडौँमै झिकाउनु पर्ने र सबै कपी फेरि काठमाडौँबाटै बाँध्नु पर्ने प्रक्रियालाई परिवर्तन नगरेसम्म यो छिटो हुने अवस्था अलिक कमजोर छ, त्यस हुनाले हामीले अब क्षेत्रीय नियन्त्रण कार्यालयहरूबाटै त्यसलाई व्यवस्थापन गर्नुहोस्, अब यो सबै कपीहरू काठमाडौँ ल्याएर अनि हरेक टिचरका घर घर बल्कुले नै पुर्याउनु पर्ने व्यवस्थालाई अलिकति व्यवस्थापन गर्नुहोस् भनेका छौँ, अब सायद उहाँहरू त्यो परिमार्जनमा जानुहुन्छ, हाम्रो लामो समय त्यो कपी कलेक्सन र डिस्प्याचमा जान्छ, अनि त्यसपछि टिचरहरूका जाँच्ने क्रममा अब कतिपय टिचरले समयमै उपलब्ध गराइदिनुहुन्छ, कतिपय टिचरले अब बिर्सिनुहुन्छ होला अथवा केही लामो समय ल्याइदिएको हुनाले सबै कपी नआएसम्म रिजल्ट आउँदैन, त्यो प्रोसेसले पनि केही समय लिएको छ, अब त्यसलाई एउटा क्यालेन्डर बनाएर रुटिन बनाएर जाने तयार तयारीमा उहाँहरू आएको मैले बुझेको छु।
विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा पनि हेरिन्छ। त्रिभुवन विश्वविद्यालयभित्र रहेका जे जति अनुसन्धान केन्द्रहरू छन्, सिन्हा, सेडा लगायतका अन्य अनुसन्धान केन्द्रहरू, उनीहरूको दुरावस्थाबारे तपाईँ जानकार हुनुहुन्छ होला होइन?
अब त्यसमा हिज सेडा, सिन्हा जस्ता संस्थाहरू राज्यका प्राथमिकतामा परे, राज्यले गर्नुपर्ने जस्तै अहिले स्टाफ कलेजले गर्नुपर्ने सम्पूर्ण काम सेडाले गर्थ्यो, राज्यको सम्पूर्ण संयन्त्र लागेर सेडालाई त्यो लेभलमा उठाउने कामहरू भएको थियो हिजो कुनै समय। अहिले त्यसको विकल्पमा राज्यले आफै स्टाफ कलेजहरू लगायतका केही सेन्टरहरू तयार गर्यो। त्यस्तै सिनासले नेपाल र एसियाली क्षेत्रको अध्ययन अनुसन्धान गर्ने गरी स्थापना गरिएको थियो। त्यहाँ केही किसिमका जाइन्ट फिगरहरू गएर लिडरसिप लिने र राज्यको फोकस पनि त्यसतर्फ रहेको, परराष्ट्र मामिलासँग सम्बन्धित कुराहरू लगायत देशको वैदेशिक नीति आदि इत्यादि सम्बन्धित अध्ययन त्यहीँबाट हुने गरेको हुनाले त्यसले एउटा जोर बग्रेको थियो। अहिले त्यसको विकल्पमा पनि अन्य संस्थाहरू तयार भएर आए, राज्यको फोकस त्यतातर्फ परेन। त्यस्तै शिक्षासँग सम्बन्धित सम्पूर्ण अध्ययन अनुसन्धान शरीरमा हुने गरेको थियो, त्यसको विकल्पमा पनि अन्य संस्थाहरू तयार भएर आए, राज्यको फोकस त्यता परेन। अब अहिले विशुद्ध ती विश्वविद्यालयका नाममा छोडियो तर स्रोत साधन उपलब्ध गराइएन। नगराइएको कारणले गर्दाखेरि ती संस्थाहरू विगतको दिनमा जुन आफ्नो पहिचान बनाउन सफल भएका थिए त्यही गतिमा जान नसकेको पक्कै थियो र अहिले पछिल्लो समय हामीले अब तिनलाई रिभाइभ गर्नुपर्छ र हिजोका जुन गरिमा हुन् तिनलाई फेरि पनि विश्वविद्यालयका र राज्यको थिङ्क ट्याङ्कको रूपमा डेभलप गर्नुपर्छ भन्ने अभियानमा हामी लागेका छौँ र सरकारसँग पनि त्यही किसिमका कुराहरू हामीले गरेका छौँ। भोलि दीर्घकालीन रूपमा र भोलि नेक्स्ट जेनेरेसन तयार गर्ने संस्था भनेका तिनी हुन्, ती भनेका टिचर र विद्यार्थी इन्भल्भ हुने कुरा हो। अहिलेको टिचरले विद्यार्थीलाई सिकाउँदै गर्दा भोलि त्यो अनुसन्धान गर्ने जनशक्तिको ग्याप पनि हुँदैन, संस्था पनि व्यवस्थित भएर जान्छ भनेर हामी राज्यसँग लगिँदै ल्याएका छौँ।
के गरिराख्नु भएको छ ती संस्थाहरूलाई चुस्त दुरुस्त बनाउनका निम्ति, ती संस्थाहरूलाई सशक्त बनाउनका निम्ति तपाईँले गरिराख्नु चाहिँ के भएको छ?
हामीले विश्वविद्यालयकै तहबाट पनि उहाँहरूलाई अनुसन्धान गर्ने प्रस्तावहरू आह्वान गरिरहेका छौँ। उहाँहरूलाई विशेष किसिमले फन्डहरू मतलब प्रस्ताव रिसर्चकै लागि प्रस्ताव, विश्वविद्यालयले अरू सपोर्ट गर्न सक्दैन, उहाँहरूको पूर्वाधार बनाउन जनशक्ति बनाउनको लागि विश्वविद्यालय सपोर्ट गर्न सक्दैन, त्यस हुनाले हामीले राज्यसँग त्यो कुराहरू गरिरहेका छौँ। तर विश्वविद्यालयले अनुसन्धान गर्ने क्रममा उहाँहरूलाई सपोर्ट गर्ने उहाँहरूका प्रपोजलहरू अनुसार फन्डिङ गर्ने कामहरू गर्छौँ।
त्रिभुवन विश्वविद्यालयमा सयौं दिनदेखि तालाबन्दी रहेको छ, तालाबन्दी पनि एउटा निकायबाट होइन, सरकारवाला निकायहरू सबैबाट तालाबन्दी गरिएको छ। त्यो विद्यार्थी संगठन होस्, प्राध्यापक संगठनहरू होस्, कर्मचारी संगठनहरू होस् या अन्य निकायहरूमा विश्वविद्यालय जुन तालाबन्दी भइरहेको छ, सबैले एकैपटक ताला लगाउने, सबैले तालाबन्दी गर्ने यो स्थिति भइरहँदा त्यो कमजोरी कहीँ कतै तपाईँहरूमा त देखिन्छ नि होइन?
अब तालाबन्दी लगाउन किन पर्यो भन्ने कुराको खोजी अब उहाँहरूसँग राख्नु पर्यो। कमजोरी अब हाम्रो कमजोरी कहाँनिर रह्यो भने विश्वविद्यालय लाई भजाएर नाजायज बेनिफिट लिन खोज्ने तत्त्वसँग हामीले सम्झौता गरेनौँ। हाम्रो कमजोरी एउटा त्यो रह्यो। विश्वविद्यालयमा पार्ट टाइममा अध्ययनरत प्राध्यापकहरूलाई करार सिधै गराउने कुरा अब बन्द गरौँ, विश्वविद्यालयले त्यो सक्दैन, भोलि विश्वविद्यालय धराशायी हुन्छ, त्यस हुनाले हामी त्यो कम्प्रोमाइज गर्न सक्दैनौँ र अहिले विगतका दिनहरूमा जस्तै राज्यले नै एड्रेस गर्नुपर्छ त्यस्ता कुराहरूलाई भन्ने कुरा हामी त्यतातर्फ गयौँ। त्यो प्राध्यापकहरू भनेको पार्ट टाइम प्राध्यापक हो, आम अहिले भएका प्राध्यापकहरू होइन, आंशिक प्राध्यापकहरू हो। विद्यार्थी संगठनहरूले हिजो विगतमा कुनै कलेजलाई एफिलिएसन दिए, कुनै कलेजको एफिलिएसन खारेज गर भनेर ताला लाउने भनेको वास्तवमा विद्यार्थीले त्यो काम गर्ने चिजै होइन, त्यो कुरामा पनि हामीले कम्प्रोमाइज गरेनौँ होइन। त्यस कारणले गर्दाखेरि उहाँहरूका अब केही इन्ट्रेस्टहरू पुरा भएनन् होला, केही भए अब त्यसैलाई एउटा इस्यु, पोलिटिकल इस्यु बनाइए होला, त्यसमा हामीले कम्प्रोमाइज गरेनौँ, हाम्रो कमजोरी त्यही नै हो।
तपाईँहरूले कम्प्रोमाइज गर्नु भएन, त्यो विश्वविद्यालयलाई धराशायी कम्प्रोमाइज तपाईँले गर्नु हुँदैन भन्ने मान्यतामा सबै त्यो सहमत हुनुहुन्छ, तर तपाईँहरूले पनि यी माग गलत मागहरूका कारण विश्वविद्यालय तालाबन्दी भइरहेको छ भनेर त जानकारी गराउन सक्नुहुन्छ नि?
सार्वजनिक गराइरहेका छौँ, हाम्रो मिडियाहरूले पनि के बुझ्नुहुन्छ कसरी गर्नुहुन्छ खै मलाई थाहा छैन। हामीले सार्वजनिक अपिल गरेर विश्वविद्यालय यस्तो अवस्थामा पर्यो, विश्वविद्यालयलाई अब आंशिक प्राध्यापकलाई सिधै करार गर्न सक्ने अवस्थामा विश्वविद्यालय छैन, यसरी नाजायज माग राखेर विद्यार्थीका मागहरू पुरा गर्ने अवस्थामा विश्वविद्यालय छैन भनेर हामीले कार्यकारी समितिले परिषदले निर्णय गरेर सार्वजनिक अपिल गरेका छौँ। अब त्यो विश्वविद्यालयले गरेका आग्रहलाई मिडियाले ख्याल गर्दैन, अब सानातिना विद्यार्थी संगठन अथवा कसैले गरेको प्रपगन्डा गर्ने जहाँ मसला बित्छ मिडिया फेरि त्यतैतर्फ लाग्यो, विश्वविद्यालयको जेन्युइन इस्यु के हो त्यतातर्फ मिडिया त्यति लागेन, सायद त्यसले गर्दा पनि प्रचार प्रसार कम भएको।
विश्वविद्यालयका परीक्षाहरूमा पछिल्ला जे जति घटनाहरू घटेका छन्, कुनै अघिल्लो वर्षको प्रश्नपत्र हुबहु आउने, अर्को कुनै प्राइभेट क्याम्पसको प्रश्नपत्र हुबहु आउने, या अर्को कुनै अघिल्लो सेमेस्टरको परीक्षाको प्रश्नपत्र दोस्रो सेमेस्टरमा पनि हुबहु आउने, यो घटना चाहिँ बारम्बार किन भइरहन्छ?
अब यो अलिकति अब हामीले प्रश्नपत्रहरू जो कोहीले सबैले हेर्ने चिज होइन, केही निश्चित प्राध्यापकहरूलाई जिम्मा लगाइएको हुन्छ, प्रत्येक प्रश्न निकाल्ने क्रममा उहाँहरूलाई जिम्मा लगाइन्छ, उहाँहरूकै विश्वासमा विश्वविद्यालय चल्ने हो, सबैले हेऱ्यो भने क्वेसन आउट हुन्छ, एउटा ट्रस्ट बनाउनु पर्ने कुरा हुन्छ। जब प्राध्यापकहरूले त्यो क्वेसन गराउने प्राध्यापकहरूले अलिकति मैले यो जिम्मेवारी बोकेको छु है भन्ने फिल गर्नु हुँदैन, त्यो समस्या रहन्छ। अहिले भएको समस्या त्यही नै हो, जो प्राध्यापकलाई क्वेसन निकाल्न मोडरेसन गर्न लगाइयो उहाँहरूले सिरियसली हेरिदिनु भएन, समय दिनु भएन, पर्याप्त ध्यान दिनु भएन, त्यो कारणले यो मिस्टेकहरू भएका हुन्। अब ठिक भाव भएन भनेर अर्कोले चेक जाँच गर्ने, हाम्रो त्यो परीक्षाको मेकानिजम आफ्नै खालको छ, त्यसमाले अर्कोले चेक जाँच गर्ने अवस्था रहँदैन। अहिले खास गरिकन जो प्राध्यापकहरूलाई जिम्मा लगाइएको थियो उहाँहरूले सिरियसली नलिँदा त्यो समस्या भयो। अब ओभरअल जिम्मेवारी त विश्वविद्यालयले लिनु पर्यो, तर विशुद्ध सम्बन्धित प्राध्यापकको इथिकल क्वेसन हो, उहाँहरूले मैले यो जिम्मेवारी विश्वविद्यालय मलाई ट्रस्ट गर्यो, विश्वास गर्यो, मैले विश्वासघात गर्नु हुँदैन, मैले कमजोरी गर्नु हुँदैन भन्ने कुरा उहाँहरूले हेर्का राख्नु भएन।
एउटा गल्ती भएको भए ल ठिक छ, एउटा यो कमजोरी भयो भन्ने हुन्थ्यो, पटक पटक तिन चारवटा घटना यसरी भइसकेपछि अब त्यसलाई नियन्त्रण गर्न के गर्नुहुन्छ?
होइन, अब हामीले त्यो मेकानिजममा कहीँ कमी कमजोरी छ भने अब त्यसलाई मेकानिजमलाई करेक्सन गर्ने कुरामा छौँ, हामी त्यो अध्ययनमै छौँ, र जसले गल्ती गरेको छ विगतमा यही मेकानिजममा गल्ती हुँदैन थियो र आज गरेको हुनाले केही मात्रामा सम्बन्धित प्राध्यापकहरू दोषी पक्कै हो होइन, तर पनि त्यो यो इरोर फेरि नआओस् भनेर के गर्न सकिन्छ त्यो करेक्सन गर्ने पक्षमा छौँ।
अब विश्वविद्यालयको गति कसरी अगाडि बढ्छ, विश्वविद्यालयलाई विश्वका अन्य विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नका निम्ति के गर्नुहुन्छ?
अहिले अब हामीले पछिल्लो समय यहाँहरूलाई भनिसक्यौँ, अब विश्वविद्यालयलाई विस्तार गर्ने प्रक्रिया भन्दा अलिकति क्वालिटी व्यवस्थापन गर्ने पक्षमै हामीहरू छौँ, र क्वालिटी बनाउने भनेको पठन पाठनमा क्वालिटी, रिसर्चमा क्वालिटी लगायतका यी कुराहरू आउने भयो होइन, इनोभेसनतिर जानुपर्ने कुराहरू। अहिले हामीले पठन पाठनमा हरेक नयाँ आउने प्राध्यापकलाई एउटा निश्चित चरणको तालिम सम्पन्न गरेर मात्रै पठन पाठनमा पठाउने अभियान सुरु गरेका छौँ। हरेक नयाँ आउने प्राध्यापक निश्चित लेभलको ट्रेनिङ लिएर मात्रै पठन पाठनमा जानुहुन्छ, त्यो अभियान हामीले सुरु गरेका छौँ, र पुराना प्राध्यापकहरूलाई पनि रिफ्रेसमेन्ट ट्रेनिङहरू गर्ने क्रम हिजोदेखि चलिरहेको थियो, त्यसलाई हामीले निरन्तरता दिइरहेका छौँ। त्यस्तै हाम्रा पाठ्यक्रमहरूलाई समसामयिक बनाउने, र पाठ्यक्रम विश्व स्तरको त हाम्रो थियो तर त्यो पाठ्यक्रम हाम्रो समाजसँग अझै घुलमिल भएन, समाजलाई चाहिए जस्तो भएन भन्ने आवाजहरू पनि आएका थिए, त्यसको लागि हामीले अहिले हाम्रो एकाडेमिया भनौँ विश्वविद्यालयको प्राध्यापक अथवा सम्बन्धित निकाय र इन्डस्ट्रीहरूसँग र हाम्रो कम्युनिटीहरूसँग स्टेक होल्डरहरूसँग बसेर हाम्रा पाठ्यक्रमलाई कस्तो बनाउनुपर्छ, हामीले तपाईँहरूलाई खपत हुने जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा अथवा हाम्रो पठन पाठनमा के गर्नु पर्यो र तपाईँहरूले के गर्न सक्नुहुन्छ, हाम्रो पठन पाठनमा विद्यार्थीलाई सपोर्ट कहाँनिर गर्न सक्नुहुन्छ, त्यो कुराको हाम्रो इन्ट्रेक्सन अहिले चलिरहेको छ। उहाँहरूसँगै इन्ट्रेक्सनबाट हरेक लेभलका हरेक फ्याकल्टीका इन्स्टिट्युसनका करिकुलमलाई हामीले इन्डस्ट्री एकाडेमिया डाइलग, कम्युनिटी डाइलग, गभर्मेन्टसँगको डाइलगबाट करिकुलमहरूलाई रिफर्म गर्ने अभियानमा छौँ। त्यस्तै पेडागोजिकल ट्रेनिङको अभियानमा छौँ। यो पठन पाठनका कुराहरू भए, रिसर्चलाई अहिले मेसेज स्केलमै ठुलो स्केलमै अहिले हामीले रिसर्चका अभियानहरू सुरु गरेका छौँ। केन्द्रबाट हरेक डिन कार्यालयबाट विभागबाट क्याम्पसहरूबाटै निश्चित बजेट रिसर्चको लागि छुट्टिनुपर्छ भनेका छौँ, र त्यो रिसर्चसँग हामीले विद्यार्थी टिचरहरूलाई जोडेर जाने भनेका छौँ, ताकि अहिलेको प्रोफेसरले सिकाउने कुरा अर्को नेक्स्ट जेनेरेसनको अथवा जुनियर लिडरहरूसँग लेक्चरहरूसँग जाओस् र अध्ययनरत विद्यार्थीहरूसँग पुगोस् भनेर हरेक कोलाबरेटिभ रिसर्चहरू विद्यार्थीसँग जोडिएर जानुपर्ने अभियानमा हामी गएका छौँ, र ती प्रोजेक्टहरू अहिले चलिरहेका छन् विश्वविद्यालयको केन्द्रबाट पनि, डिन कार्यालयबाट पनि, र अब हामी क्याम्पस विभागहरूलाई पनि त्यो अनुरोध गरेका छौँ, उहाँहरू पनि त्यो अभियानमा हुनुहुन्छ। त्यसै गरी अन्तर्राष्ट्रिय कोलाबोरेसनहरू विश्वका बाहिरका विश्वविद्यालयहरूसँग कोलाबोरेसन गरेर जोइन्ट कार्यक्रमहरू पनि अहिले चलिरहेका छन्। विभिन्न विभागहरूले, डिन कार्यालयहरूले, विभिन्न निकायहरूले त्यो अभियानमा जुटेका छन्। त्यसले गर्दा बाहिरको नलेज हामीलाई सेयर हुने र हामीले हाम्रा नलेजहरू बाहिर सेयर गर्ने कामहरू पनि पक्कै हुन्छ। त्यसो गर्दा इन्टरनेसनलाइजेसनको अभियानमा पनि हामी त्यही किसिमले गएका छौँ। अहिले हामीले सञ्चालन गरेका कार्यक्रमहरू यिनीहरू नै, हाम्रा रिसर्चहरूलाई पब्लिकेसनहरूलाई इन्टरनेसनल जर्नलहरूमा लाने, हाम्रा जर्नलहरूलाई स्तरीकरण गर्ने, लाइब्रेरीलाई स्ट्रेन्थेन गर्ने, यी सबै अभियानमा हामी जुटेका
छौँ। समय उपलब्ध गराइदिनु भयो, समय र सम्वादका निम्ति यहाँलाई रेडियो नेपाल र कार्यक्रम शैक्षिक बसको तर्फबाट हार्दिक धन्यवाद। यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भूषाल। आजलाई कार्यक्रम शैक्षिक बहस यति। यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्साललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम संचालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।